الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، جیسا کہ پرسوں عرض کیا تھا، رمضان مبارک کی عبادتوں اور اس کے مقرر کیے ہوئے طریقے کا اصل مقصود قرآن کریم نے بیان فرمایا ہے کہ تقویٰ پیدا ہو، تقویٰ پیدا ہو، یعنی انسان کو اپنے ہر ہر کام میں یہ بات یاد رہے کہ مجھے اللہ جل جلالہ کے سامنے پیش ہونا ہے اور اپنے ہر عمل کا جواب دینا ہے. اسی کا نام تقویٰ ہے. جب یہ احساس پیدا ہو جاتا ہے تو پھر دل میں یہ خلش پیدا ہونے لگتی ہے کہ جو کام میں کرنے جا رہا ہوں وہ آیا اللہ تبارک و تعالیٰ کی رضا مندی کا کام ہے یا اس کی ناراضی کا کام ہے، اور اس کا انجام میرے حق میں کیسا ہو. اور یہ تقویٰ، جیسا میں نے پرسوں عرض کیا تھا، تقویٰ در حقیقت یہ پیدا ہوتا ہے تعلق مع اللہ سے. جب اللہ تبارک و تعالیٰ کے ساتھ تعلق مضبوط ہو جاتا ہے، جب اللہ جل جلالہ کی یاد دل میں سما جاتی ہے، جب اللہ جل جلالہ کا ذکر انسان کے زبان اور دل پر ہر وقت رہتا ہے، تو پھر اس کے نتیجے میں یہ احساس، یہ تقویٰ، یہ بات کہ میں اللہ کے سامنے پیش ہونے والا ہوں، اس کا استحضار، اس کا دھیان ہونے لگتا ہے. اسی لیے سارے بزرگ جو مشائخ صوفیاء کرام جتنے مجاہدات کراتے ہیں، جتنی ریاضتیں کراتے ہیں، جتنی مشقیں کراتے ہیں، ان سب کا مقصود اصلی ہے تعلق مع اللہ کا، اللہ جل جلالہ سے تعلق کا قائم ہونا اور مضبوط ہو جانا. تو اس کے مختلف ذرائع ہیں. اللہ تعالیٰ کا ذکر کا تعلق، اللہ تعالیٰ سے تعلق کس طرح مضبوط ہو، کس طرح انسان ہر وقت اللہ تبارک و تعالیٰ کے ذکر و فکر میں محو رہے، اس کے مختلف طریقے ہیں. اور تجربے سے مختلف حضرات صوفیاء کرام نے مختلف طریقے تجویز کیے ہیں. یہ جو آپ نے سنا ہوگا کہ یہ چشتی طریقہ ہے، یہ نقشبندی طریقہ ہے، یا یہ قادریہ کا طریقہ ہے، یہ سہروردیہ کا طریقہ ہے، تو یہ سب کیا ہے؟ جو سمجھو کہ یہ انسان کے، یہ جو انسان جو ہے وہ مبتلا ہوتا ہے غفلت کی بیماری میں، یعنی صبح لے کر سے لے کر شام تک دنیا سے کام کر رہا ہے، ان دنیا کے کاموں کے اندر اس کو بس منہمک ہو جاتا ہے. ہر وقت دماغ کو یہ چکر سوار ہے کہ کیسے پیسے زیادہ کماؤں، کیسے تجارت زیادہ بڑھاؤں، کس طرح اپنے جسم کو آرام پہنچاؤں، کس طرح اپنے لیے کھانا اچھا لے کے آؤں، کس طرح सुबह से लेकर शाम तक इन चक्करों में मुबतला है। जब इन चक्करों में मुबतला है तो उससे गफलत पैदा होती है अल्लाह तबारक व तआला। ये जिससे दुनिया है ना, ये इसलिए कुरान के वल हयात दुनिया इल्ला मताउल गुरूर, ये सब धोखे का सामान है। धोखे का सामान क्या है? ये है तो नापायदार चीजें, बहुत ही बेहकीकत चीजें, लेकिन ये अपने आप की तरफ इंसान को इतना मुतवज्जे कर लेती है कि इंसान उनमें मुनहमिक हो जाता है और उसी के ख्याल, उसी की फिक्र, उसी की सोच दिलो दिमाग पर मुसलत रहती है। जरा आप हमने से हर शख्स गिरबान में टुकू डाल के जाकर लेके देखो, सुबह से जब से हम बेदार होते हैं और रात को बिस्तर पर जाने तक क्या कुछ सोचते हैं, ख्याल सोते हैं, क्या ख्याल आ रहे हैं, क्या सोच आ रही है। तो अक्सर अगर देखा जाए तो सोच इन्हीं बातों की हो, पैसे कैसे कमाऊं, खाए तो वो कमा लिया है तो खर्च कैसे करूं, अपने लिए राहत का क्या इंतजाम करूं, बीवी बच्चों के लिए क्या करूं, मकान कैसा हो, घर कैसा हो, तो सवारी कैसी हो, वगैरह वगैरह इलाके इन चक्करों में बना हुआ है दिमाग। तो उस चक्कर में फंसने के नतीजे में जब अल्लाह तबारक व तआला का ध्यान कम हो जाता है या नहीं होता, अल्लाह बचाए, बहुत ऐसे हैं ख्याल आता ही सारी जिंदगी नहीं, अल्लाह अल्लाह ताला ऐसे को बचाए। यह ध्यान का, अल्लाह तबारक व तआला से ध्यान का खत्म हो जाना या अल्लाह तआला से ध्यान का खत्म हो जाना या कम हो जाना, सुस्त पड़ जाना, इसी का नाम गफलत। यह है गफलत, आदमी गफलत में मुबतला है। ये बीमारी है भाई, होना तो ये चाहिए था कि जिस खालिक ने, जिस मालिक ने पैदा किया उसका ध्यान इंसान को रहे, उसकी हिदायत का ध्यान रहे, उसकी तालीमात का ध्यान रहे, उसके अहकाम का ध्यान रहे, उसकी रजाजोई की फिक्र रहे। लेकिन दुनिया में आने के बाद अल्लाह मैंने दे दिया ये सब कुछ, सारी दुनिया की नेमतें लगाने ने अता फरमा दी, तो बस उसी में मरहमी क्या, तो बताओ याद सारी दुनिया का किसने दिया था और किस तरह दिया था। यह है गफलत, अल्लाह बचाए, यह है बुरी बला और सारी बीमारियों की जड़। जब गफलत है तो फिर ये भी ध्यान नहीं कि मुझे अल्लाह के पास जाना है, ये भी ध्यान नहीं कि मुझे अल्लाह तबारक व तआला के सामने जवाब दे होना है, ये भी ध्यान नहीं कि अल्लाह तबारक व तआला के सामने मैं खुला अपने अमल का क्या जवाब दूंगा, पकड़ा जाऊंगा, गुनाह होगा, अजाब होगा, सब कुछ ख्याल नहीं, बस लगा हुआ है दुनिया के जैसे। तो इसका इलाज, इस बीमारी का इलाज यानी गफलत को दूर करना और अल्लाह तबारक व तआला का ध्यान पैदा करना, उसके लिए मुख्तलिफ तरीके इलाज, इस बीमारी के इलाज के लिए मुकर्रर फरमाए हैं, जिनके नाम है इलाज सिलसिले। जैसे आप देखो कि कोई जिस्मानी बीमारी हो जाती है तो कोई एक तरीका इलाज है, एलोपैथी है, एक होम्योपैथी है, एक आयुर्वेदिक है, एक हिकमत है, अलग अलग तरीके हैं, है सबका मकसूद बीमारी को दूर करना। इसी तरह यह है चिश्तिया, सोरबर्तिया, कादरिया, नकबर्तिया इलाज है, मुख्तलिफ तरीके इसके तरकीब फरमाए गए हैं मुख्तलिफ सिलसिलों में। मकसूद सबका एक ही है कि गफलत दूर हो और अल्लाह तबारक व तआला के साथ ताल्लुक मजबूत हो जाए। जब ताल्लुक मजबूत हो जाता है तो आदमी दुनिया से काम भी कर रहा होता है तो उसके अंदर भी उसकी जिक्र, उसका जिक्र, उसका ध्यान, उसकी फिक्र अल्लाह की तरफ। दस बयार, दस बकार व दिल बयार, कि हाथ तो लगा हुआ है इस काम में, दुनिया के काम में बुलाए, लेकिन दिल लगा हुआ है अल्लाह तबारक व तआला, ये कैफियत हो जाती है। और यही मतलूब है सारे तसव्वुफ का, सारे रियाजतों का, सारे मुजाहदों का असल मकसूद यही था, जो अल्लाह पर रखा है। अब उसका एक वर्ग यानी उसका एक तरीका जो ताल्लुक अल्लाह का अदा करने के लिए एक जो अहम चीज है वो है जिक्र, अल्लाह तबारक व तआला का जिक्र। سبحان اللہ، الحمد للہ، لا الہ الا اللہ، اللہ اکبر، یہ سارے کلمات ذکر کے کلمات. تو ذکر جتنا انسان زیادہ کرتا ہے زبان سے، تو پھر رفتہ رفتہ وہ اللہ تبارک و تعالیٰ کا دھیان، اللہ تبارک و تعالیٰ کی کا تصور انسان کے دل میں جمتا اور بیٹھتا ہے. ذکر کی ایک خاصیت. بعض لوگ سمجھتے ہیں کہ زبان سے ذکر کیا مثلا سبحان اللہ سبحان اللہ کر رہے ہیں، سبحان اللہ سبحان اللہ کر رہے ہیں، تو کر تو رہے ہیں، تسبیح پڑھ رہے ہیں سبحان اللہ سبحان اللہ سبحان اللہ، لیکن دل کہیں دماغ سے دل میں کوئی اور خیالات آ رہے ہیں، دماغ میں کچھ اور آ رہے ہیں، تو یہ سب جو تسبیح پڑھ رہے ہیں یہ کیا ہوا؟ یہ میں زبانی جمع خرچ ہو رہا ہے اور زبانی جمع خرچ کو بےکار. جیسے کوئی اصل بات یہ ہے کہ دل میں ہونا چاہیے اللہ تعالیٰ کا دھیان، اللہ تعالیٰ کی فکر، ذکر اللہ تعالیٰ کا فکر، ذکر قلب جس کو کہتے. لیکن یہ بھی درخت ایک شیطان زد ہوگا، سمجھے نا؟ وہ فارسی کا ایک شعر مشہور ہے کہ برزبا تسبیح ہو در دل گاؤ خر، برزبا تسبیح ہو در دل گاؤ خر، یہ چنی تسبیح کیا دار کے زبان پر تو تسبیح ہو اور دل میں گائے اور گدے کی باتیں آ رہی ہوں، خیالات آ رہے ہوں، تو ایسی تصویر کا کیا فائدہ؟ تو بعض لوگ سوچتے جو یہ، لیکن یہ بھی شیطان کا دو. ارے بھائی، اگر پہلی سیڑھی نہیں چڑھو گے تو اوپر کی منزل تک کیسے پہنچو گے؟ یہ زبان سے ذکر کی، ذکر جو ہے یہ پہلی سیڑھی ہے، اور پھر اسی سیڑھی سے آگے بڑھ بڑھ کر بڑھ بڑھ کر ذکر قلبی کی منزل بھی حاصل ہوتی. اس کو بیکار بے فائدہ سمجھنا غلط. اس لیے حضرت فرماتے ہیں، ہمارے حضرت فرماتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم، کہ میں ایک شعر کو نہیں مانتا کہ برزبا تسبیح اور دل گاؤ کر اس چنی تسبیح کے دار اثر. حضرت فرماتے ہیں میں یوں کہتا ہوں کہ برزبا تسبیح اور دل گاؤ کر اس چنی تسبیح ہم دار اثر. یہ بھی فائدہ مند، فائدے سے خالی نہیں ہے. اس لیے فرمایا اول تو پہلی بات یہ ہے کہ جیسا میں نے ابھی عرض کیا کہ ذکر لسانی جو ہے، زبان سے ذکر کرنا، یہ پہلی سیڑھی ہے، پہلا قدم ہے. ایک دم سے ذکر قلبی کی جگہ پر پہنچنا ممکن نہیں ہے، پہلے زبان سے تو کرنا شروع کرو، پھر وہی انشاءاللہ دل کی طرف بھی منتقل ہوگا. تو پہلی سیڑھی ہے. اور دوسری بات ہمارے حضرت نے فرمائی، ارے بھائی سارے جسم کا اگر زبان تمہارے ذکر کر رہی ہے، چاہے ابھی دل نہیں لگا، تو یہ زبان سے جو ذکر کر رہے ہو تو کم از کم، یا اللہ کے بندو، پورے جسم میں کم از کم ایک عضو تو اللہ کی یاد میں مشغول ہے. یہ بھی کچھ غنیمت بات ہے، یہ بھی کوئی ایسی بات ہے کہ اس کی ناقدری کی جائے. ایک ذکر، ایک عضو تو مشغول ہے، تو اس لیے اس کو ناقدری نہ کرو ذکر لسانی. لہذا اس کے ذکر کے دو عمل ہیں، ان کا اہتمام کرنے کی ضرورت ہے. ایک تو یہ کہ چلتے پھرتے اٹھتے بیٹھتے فضول باتیں سوچنے کے بجائے زبان سے کوئی تسبیح ہو جائے، جو بھی آ جائے، سبحان اللہ، الحمد للہ، لا الہ الا اللہ، اللہ اکبر، درود شریف. چلتے پھرتے اٹھتے بیٹھتے عادت ڈال کہ کچھ نہ کچھ ذکر زبان پر ہو. ایک حدیث میں رسول کریم صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ سب سے افضل عمل کون سا ہے؟ تو آپ نے فرمایا کہ ان یکون لسانک رطبا بذکر اللہ، کہ تمہاری زبان اللہ کے ذکر سے تر ہو، چلتے پھرتے اٹھتے بیٹھتے زبانوں پر ذکر ہو. اور کوئی مشکل کام ہے نہیں، صرف دھیان کی توجہ کی مشق کرنے کی بات. اور دوسری بات یہ ہے کہ 24 گھنٹوں میں سے کچھ وقت مقرر کرو اس ذکر سے، چاہے وہ تھوڑا ہی ہو، آدھا ہی گھنٹہ ہو، 15 ہی منٹ ہو، مگر اس کو مقرر کر لو کہ اس وقت میں ہم ذکر کریں اللہ جل جلالہ کا ذکر کریں. اور سبحان اللہ والحمدی، سبحان اللہ العظیم، سبحان اللہ والحمد للہ لا الہ الا اللہ واللہ اکبر، استغفار، درود شریف، چار تسبیحات کو شروع کرو روزانہ فجر کے بعد یا عشاء کے بعد کوئی وقت مقرر کر کے اس میں یہ ذکر ہو جائے گا. اب جب یہ بیٹھتے ہیں ذکر کرنے کے لیے تو شروع میں طبیعت کا الجھن ہوتا ہے، طبیعت جو ہے وہ لگتی ذکر کی طرف الجھن شروع ہو جاتی ہے، شیطان بھی بے کرتا رہتا ہے، خیالات بھی ادھر ادھر جاتے رہتے، مشقت معلوم ہوتی ہے، بار معلوم ہوتا ہے، مشقت معلوم ہوتی ہے، اس معمول کی پابندی کرنا ہے. تو خوب سمجھ لو کہ بس یہی امتحان ہے. اگر اس طبیعت کی الجھن کی وجہ سے یا اس طبیعی مشقت کی وجہ سے تم چھوڑ بیٹھے، اس کا معنی تم نے شیطان سے آگے ہتھیار ڈال دیا. اگر چھوڑ بیٹھے، راستہ یہی ہے کہ مشقت ہو، محنت ہو، دل لگے نہ لگے، کتنی ہی تکلیف معلوم ہو، بار ہو، بوجھ ہو، مگر جو وقت ذکر کے لیے مقرر کر لیا ہے وہ اسی کام سے گزرے گا، چاہے دل پر آرے چل جائے، چاہے تکلیف ہو، چاہے مشقت ہو، چاہے محنت اٹھانی پڑے، چاہے دل میں الجھن ہو رہی ہو، کسی بھی حالت میں چھوڑو گا. اس کے سوا کوئی علاج نہیں. لوگ مجھے لکھتے رہتے ہیں خط میں کہ بھائی وہ معمولات کی پابندی نہیں ہوتی، پابندی نہیں ہوتی، پابندی نہیں ہوتی. بہت لکھتے ہیں ہر ایک آدمی معمولات کی پابندی نہیں ہوتی، جو کچھ دن چلتا ہے پر رہے گا پھر وہ ڈر ڈر، وہ تو یہ رہے گا ساری عمر رونا یہی رہے گا. اگر تھوڑا سا وقت مقرر کر کے جب تک اس کی جس طرح پابندی نہ کی جائے، جیسے ملازمت پہ جانے کی پابندی کرتے ہو، اور اگر مشقت ہو رہی ہوگی، مشقت ہو رہی ہوگی، محنت ہو رہی ہوگی، تو اس مشقت محنت کو برداشت کرنے کا تہیا نہیں کرو گے، ساری زندگی یہی رونا رہے گا. ارے بھائی یہ کچھ راستہ ہے چلنے کا ہے، یہ کوئی ایسا تو نہیں ہے کہ یہ کوئی جنت مل گئی یہیں پر دنیا میں، یہ اس میں تھوڑی سی مشقت تو اٹھانی پڑے گی، تھوڑی سی تکلیف تو ہوگی، لیکن ایک ہی تکلیف کے ایک نشتر سے ہتھیار ڈال دے تم، تو بھیا زخم ہے گریزانی سے عشق، تو بھیا زخم ہے گریزانی سے عشق، تو مجھ نام ہے جمی دانی سے عشق. اگر ایک یہی ذرا سی بات تمہیں 15 منٹ مقرر کیے تھے، کچھ زیادہ بھی تو نہیں، 15 منٹ 30 منٹ مقرر کیے تھے کہ یہ کام کر دو، اگر اس میں نیند آ رہی ہے، اس میں سستی ہو رہی ہے، اس میں بیٹھنے کو دل نہیں چاہ رہا، اس میں کئی مطالبات پیدا ہو رہے ہیں، ارے کیا مشکل ہے 15-20 منٹ اس تکلیف کو گوارا کر لینا، اس کو जबरदस्ती इस अपनी ख्वाहिश को दबा देना, कसल को खत्म कर देना, उस कसल का मुकाबला कर लेना, सुस्ती का मुकाबला, दुश्मन कौन सा था बड़ा काम। लेकिन तुमने उसी में हत्या डाल दिया, कहते करिए मुझसे नहीं होता, नहीं होता तो बैठो कर, करे इस रास्ते पे, इस रास्ते पे आए क्यों, जिसको जानो दिल अजीज उसकी गली में जाए क्यों, किसे कहा था तुमने, बैठो कर, जो अल्लाह बचाए क़यामत में जो कुछ होगा उसका उससे तैयार रहो। अल्लाह ताला के, अल्लाह ताला हिफाजत फरमाए। लेकिन अगर आए हो इस रास्ते पर, तो इस रास्ते पर आने के बाद कुछ तो करना पड़ेगा, कुछ तो मेहनत उठानी पड़ेगी, कुछ तो अपने अपने नफ्स को की ख्वाहिशात को दबाना पड़ेगा। अगर ये बैठ के बैठ गए, हमें तो हलवा चाहिए आराम से बैठ के, कि उससे उससे जिन्नत मिल जाए, हलवा खा खा कोई उसमें मुशक्कत उठानी पड़े, कोई मेहनत ना उठानी पड़े, कोई अपने दिल पर जबर न करना पड़े, कोई अपने ख्वाहिशात को पामाल न करना पड़े और जिन्नत मिल जाए। तो मेरे भाई इस तरह दुनिया से आरजू से आरजुओं से नहीं मिला करती जन्नत। अल्लाह हदीस हदीस फरमाया कि बदतरीन बदअक्ल शख्स वो है कि जो जिसने अपने नफ्स को अपने ख्वाहिशात के पीछे चला रखा है, ख्वाहिशात के पीछे जा रहा है, जो ख्वाहिश पैदा होती है पूरे करना है, जो ख्वाहिश पूरे और पूरे करने की फिक्र में, और कोई नफ्स पर मशक्कत नहीं डालता, और बतवन्ना अल्लाह, अल्लाह पर आरजूएं लगाए बैठा है कि अल्लाह मियां सब माफ कर देंगे, अल्लाह मियां सब जन्नत में भेज देंगे। तो करना तो कुछ है नहीं, अत्ता नफ्सा हवा, अपने नफ्स को हवा ख्वाहिशात के पीछे लगा रखा है और अल्लाह के ऊपर तवन्ना के रुके बैठा है कि अल्लाह मियां बस मुझे जन्नत से भेज दो। यह है बदतरीन शख्स बेअक्ल। तो भाई अगर कुछ चलना है इस रास्ते पर, तो फिर कुछ तो मशक्कत उठाओगे, तो मशक्कत की परवाह ना करो, उलझन की परवाह ना करो। रास्ता यही है कि चाहे दिल चाह रहा हो ना चाह रहा हो, दिल लग रहा हो ना लग रहा हो, मशक्कत हो रही हो, मेहनत लग रही हो, उलझन हो रही हो, मगर कहो ये करूँगा, ये काम आ रहा है, इसके सिवा कोई रास्ता है नहीं। तो दो बातें मैंने अर्ज की, एक ये कि चलते फिरते जिक्र की आदत डालने की कोशिश, और दूसरे दूसरे वक्त मुतय्यन करके उसकी पाबंदी पाबंदी। और भाइयों मैं ये लिख के दे देता हूँ आपको कि अगर इस सिलसिले पर अमल न किया, ये कि जबरदस्ती अपने आप को जो काम के लिए जो वक्त मुकर्र किया उसके अंदर उसको जबरदस्ती न लगाया, सारी जिंदगी रोना ही रहेगा, सारी जिंदगी रोना रहेगा, कभी मंजिल तक नहीं पहुंच सको, जो कोई पहुंचा है वो उसकी रास्ते। तो इस रोने को खत्म करने का रास्ता यही है कि थोड़ा सा मशक्कत बर्दाश्त कर लो, बस जन्नत इतनी सस्ती नहीं है, थोड़ा बहुत अल्लाह क्या लोगों ने ये समझ लिया है, अब आंसू करना तो अंकुल आमना बहुम लायक करो, चाहे बस जवान से कहते कलमान ले आए और कोई आजमाइश पेश ही ना आए, बड़ा कह रहा है भाई कितनी से तो आजमाइश है, कोई बहुत लंबी थोड़ी नहीं है, मतलब 20 मिनट जो मुकर किया है जिस काम के लिए उसमें वो कर बोल दो। अल्लाह तबारक व तआला मुझे भी आपको भी सब पेश करा मैं وصلى الله تعالى